أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين قال أمير المؤمنين إمام المتقين علي بن أبي طالب عليه الصلاة والسلام إلى الله أشكو من معشر يعيشون جهالا ويموتون ضلالا. سب سے پہلے آج کی شب کے جو شب ضربت امیر المؤمنین علی ابن ابی طالب علیہ الصلاۃ والسلام ہے, آپ تمام مومنین مومنات کی خدمت میں تسلیت عرض کرتا ہوں. پروردگار عالم اس شب کی برکات سے کہ جو مولا کے فرق اقدس پر لگنے والی اس ضربت کی وجہ سے اور اس ضربت کی یاد میں ان کے شیعیان کے دلوں کے غمگین ہونے کے سبب اور زیادہ اللہ سے قرب اور اللہ کی طرف توجہ کی رات بن گئی ہے. شبائے قدر میں سے پہلی رات ہے. پروردگار عالم سے دعا ہے کہ اس شب کی برکات سے, اس شب کی توفیقات سے, اس شب میں بٹنے والی رحمتوں اور مغفرتوں میں سے اللہ تبارک و تعالی ہم سب کو وہ حصہ عطا فرمائے جو وہ اپنے نیک اور صالح بندوں کو عطا فرماتا ہے. جیسا کہ آپ کو معلوم ہے ہم خطبہ نمبر 17 جو بعض کتابوں میں 16 نمبر ہے جس کا, وہ آپ کی خدمت میں بیان کر رہے ہیں تاکہ آپ کو ذہن نشین ہو جائے اور بات جہاں سے کل ختم ہوئی تھی دوبارہ جڑ جائے. ہم تیزی کے ساتھ پہلے اس کا ترجمہ آپ کی خدمت میں بیان کرتے ہیں جہاں تک ہم نے کل پڑھ لیا تھا اور اس کے بعد انشاءاللہ ہم آگے بڑھیں گے. ان لوگوں کے بارے میں جو امت کے فیصلے چکانے کے لیے مسند قضا پر بیٹھ جاتے ہیں حالانکہ وہ اس کے اہل نہیں ہوتے. فرماتے ہیں تمام لوگوں میں سے سب سے زیادہ اللہ کے نزدیک مبغوض یعنی قابل نفرت دو شخص ہیں. ایک وہ جسے اللہ نے اس کے نفس کے حوالے کر دیا ہو, یعنی اس کی بد اعمالیوں کی وجہ سے اپنی توفیق اس سے چھین لی ہو, سلب کر لی, جس کے بعد وہ سیدھی راہ سے ہٹا ہوا بدعت کی باتوں پر فریفتہ عاشق اور گمراہی کی تبلیغ پر مٹا ہوا ہے. وہ اپنے ہوا خواہوں کے لیے یعنی جو اس کے پیچھے چلتے ہیں فتنہ ہے اور سابقہ لوگوں کی ہدایت سے برگشتہ ہے. وہ تمام ان لوگوں کے لیے جو اس کی زندگی میں یا اس کی موت کے بعد اس کی پیروی کریں گے گمراہ کرنے والا. وہ دوسروں کے گناہوں کا بوجھ اٹھائے ہوئے ہے اور خود اپنی خطاؤں میں جکڑا ہوا ہے. اور دوسرا شخص وہ ہے جس نے جہالت کی باتوں کو ادھر ادھر سے بٹور لیا ہے. وہ امت کے جاہل افراد میں دوڑ دھوپ کرتا ہے اور فتنوں کی تاریکیوں میں غافل و مدہوش پڑا رہتا ہے اور امن و آشتی کے فائدوں سے آنکھ بند کر لیتا ہے. چند انسانی شکل و صورت سے ملتے جلتے ہوئے لوگوں نے اسے عالم کا لقب دے رکھا ہے, حالانکہ وہ عالم نہیں ہے. وہ ایسی بے سود باتوں کے سمیٹنے کے لیے منہ اندھیرے نکل پڑتا ہے جن کا نہ ہونا ہونے سے بہتر ہے. یہاں تک کہ جب وہ اس گندے پانی سے سیراب ہو لیتا ہے اور لا یعنی باتوں کو جمع کر لیتا ہے تو لوگوں کے درمیان قاضی بن کر بیٹھ جاتا ہے اور دوسروں پر مشتبہ رہنے والے مسائل کے حل کرنے کا ذمہ لے لیتا ہے. اگر کوئی الجھا ہوا مسئلہ اس کے سامنے پیش ہوتا ہے تو اپنی رائے سے اس کے لیے بھرتی کی فرسودہ دلیلیں مہیا کرتا ہے और फिर उस पर यकीन भी कर लेता है। इस तरह वो शुभात के उलझाव में फंसा हुआ है जिस तरह मकड़ी खुद ही अपने जाले के अंदर फंस जाती। वो खुद ये नहीं जानता कि उसने सही हुक्म दिया है या गलत, सही फैसला सादिर किया या गलत। अगर सही बात भी कही हो तो उसे ये अंदेशा होता है कि कहीं गलत ना हो, और गलत जवाब हो तो उसे ये तवक्को रहती है कि शायद यही सही हो। वो जहालतों में भटकने वाला जाहिल और अपनी नज़र के धुंधलेपन के साथ अंधेरों में भटकने वाला, अंधेरों में भटकने वाली सवारियों पर सवार है। ना उसने हकीकत इल्म को परखा, न उसकी तह तक पहुंचा। वो रिवायात को यानी अहादीस को इस तरह दरहम व बरहम करता है जिस तरह हवा सूखे हुए तिनकों को। अल्लाह की कसम, वो उन मसाइल के हल करने का अहल ही नहीं जो उससे पूछे जाते। जाहिल उससे पूछते हैं और वो अपनी जहालत को इल्म बनाकर उन्हें जवाब देता है। अल्लाह की कसम, वो उन मसाइल के हल करने का अहल नहीं है जो उससे पूछे जाते हैं, और न उस मनसब के काबिल है जो उसे सुपुर्द किया गया है। जिस चीज को वो नहीं जानता, उस चीज को वो कोई काबिल एतना इल्म ही करार नहीं देता। यानी जिस चीज से जाहिल है, समझता है वो चीज कोई अहम चीज है ही नहीं, जो मैं जानता हूं वही अहम है। और जहां तक वो पहुंच सकता है उससे आगे ये समझता ही नहीं कि कोई दूसरा भी पहुंच सकता है, कोई मुझसे बेहतर भी राय दे सकता है, फैसला कर सकता है। और जो बात उसकी समझ में नहीं आती उसे पी जाता है, ऐसे छुपा लेता है कि लोगों को पता नहीं चलता, ताकि लोगों को पता ना चले कि ये जाहिल है, क्योंकि वो अपनी जहालत को खुद जानता है। उसे पता है कि मैं जाहिल हूं, लिहाजा तरीके से छुपा जाता है, लोगों को पता नहीं चलने देता, बात को गोल कर जाता, घुमा जाता। फरमाते हैं, ना हक बहाए हुए खून उसके नारवा फैसलों की वजह से चीख रहे हैं, और गैर मुस्तहक अफराद को पहुंची हुई विरासतें, मीरासें चिल्ला रही हैं, अल्लाह के यहां शिकवा कर रही। यहां तक हम कल पहुंचे थे। मैंने दानिस्ता इसके तर्जुमे की तकरार की ताकि ये मतालिब के जो इंतहाई अहम मतालिब हैं आज हमारे मुआशरे में, के जहां बातिल की कसरत है और हक को ढूंढना पड़ता है, ये बातें इंसान की आंखें खोल देने के लिए, उसके शऊर और बसीरत को बढ़ा देने के लिए बहुत अहम बातें। शर्त यह है कि इंसान तवज्जो करे और इन बातों को, इन बातों से इस्तफादा करे। अरबी के जुमले खुतबे के इस तरह से है, तसरुख मिन जौर कदाएह दिमा, चीख रहे हैं। कौन चीख रहे हैं? वो खून के जो ना हक बहाए गए थे, जिन लोगों को कत्ल किया गया था, उनके खून चीख रहे हैं। क्यों चीख रहे हैं? मिन जौर कदाएह, इसने जो गलत फैसले किए काजी बनकर, जिसकी वजह से बेगुनाहों को इंसाफ नहीं मिला, जिन्होंने वो खून बहाए थे उन मुजरिमों को सजा नहीं मिल सकी, वो खून चीख रहे हैं, अल्लाह की बारगाह में शिकायतें लगा रहे। वतअज्जु मिनहुल मवारीस, और तअज्जु जोर से चिल्लाना, और वो मीरास विरासतें के जो मिलनी किसी और को चाहिए थी लेकिन इसके कलम से लिखे जाने वाले फैसले से किसी और को मिल गई, जमीन किसी की थी मिल किसी को गई, विरासत किसी की थी मिल किसी और को गई, इस जाहिल को जिसको ये मालूम, शरीयत के मसाइल मालूम नहीं थे, और इसने किसी वजह से किसी मफाद के लिए अपनी जहालत के साथ इसने तो दूसरों को दे दी। दो तरह के अफराद, एक दफा रिश्वत लेकर गलत फैसला करना, हकदार को हक से महरूम कर देना, और एक दफा بغیر اللہ کے قانون قرآن و حدیث کو سمجھے ہوئے مسند قضاء پر بیٹھ جانا اور اللہ کے قانون کی طرف توجہ کیے بغیر کسی اور کے بنائے ہوئے قانون، کسی مثلا انگریز کے بنائے ہوئے قانون کے تحت، آج کے لیے عرض کر رہا ہوں، فیصلے کر دینا، اگر کوئی قاضی کی مسند پر بیٹھنا چاہتا ہے، اگر کوئی جج بننا چاہتا ہے، شوق سے بنے، ایماندار انسانوں کو جج بننا چاہیے، لیکن ضروری ہے، ایمانداری کافی نہیں ہے، ضروری ہے صحیح فیصلہ کرنے کے لیے کہ اسے قرآن و حدیث، قضاوت کے احکام پتہ ہو، حدود الہی کی خبر ہو، کیونکہ اللہ تبارک و تعالی نے سورہ مائدہ میں 3 لقب دیے ہیں ان لوگوں کو جو اللہ کے نازل کردہ قانون کے مطابق فیصلے نہیں کرتے. اس زمانے میں وہ گمراہ یہودی اور گمراہ مسیحی یہ کام کیا کرتے تھے، اور قیامت تک ایسا ہی جو بھی یہ کرے گا. وہاں فرمایا کہ جو اللہ کے نازل کردہ قانون کے مطابق فیصلہ نہیں کرتے وہ، ایک آیت میں فرمایا، ظالم ہے، دوسری آیت میں فرمایا فاسق ہے، تیسری آیت میں فرمایا کافر ہے. کوئی گنجائش نہیں چھوڑی اللہ نے. کیوں؟ اس لیے کہ یہ کرسی انتہائی اہم کرسی ہے. اس کے لیے جہاں ایمانداری اور تقوی ضروری ہے، وہیں پر اللہ کے قانون کے بارے میں علم بھی ضروری ہے. اور اسی سے جڑی ہوئی بات ہے کہ قاضی کی کرسی پہ بیٹھے ہیں کچھ، اور کچھ تبلیغ کی کرسی پر، جسے ممبر کہا جاتا ہے، اس پر بیٹھے ہوں. ان کو بھی، جہاں ان کے لیے ایمان اور تقوی ضروری ہے، وہیں ان کو قرآن اور احادیث کا فرامین ہے، رسول اللہ اور اہل بیت اطہار علیہ الصلاۃ والسلام کا علم ہونا ضروری ہے. ورنہ جیسے وہ انصاف نہیں دیتا، اسی طرح یہ شخص عوام کو، سننے والوں کو، دین کے نام پر وہ باتیں بتائے گا جو دین نہیں ہے، حقائق بیان نہیں کرے گا، گمراہی پھیلا دے گا معاشرے میں، اور خاص طور پہ ان لوگوں میں جن کے بارے میں مولانا نے فرمایا کہ انسانوں کی شکلوں والے، جو انسان نہیں ہے، انسان نظر آتے ہیں لیکن انسان نہیں ہے، چونکہ انسان وہ ہوتا ہے جو عقل کو استعمال کرے، معاملے کو سمجھنے کی، گہرائی میں اترنے کی کوشش کرے. ایسے لوگوں نے اس کو عالم کا نام دے رکھا ہے، اور یہ بھی ان میں خوب دوڑ دھوپ کرتا ہے اور الٹی سیدھی حرکتیں کرتا رہتا ہے، جہالت اور گمراہی پھیلاتا ہے. اب یہاں تک ناحق بہائے گئے خون چیخ رہے ہیں، فریاد کر رہے ہیں، وراثتیں وہ اللہ کی بارگاہ میں فریاد کر رہی ہیں. یہاں تک پہنچنے کے بعد پھر اگلے الفاظ مولا کے یہ ہیں، اللہ اشکو، اللہ ہی کی بارگاہ میں میں شکایت کرتا ہوں، شکوہ کرتا ہوں. یعنی ایسے لوگوں سے اس زمانے میں مولا تنگ آ چکے، کہہ رہے میں ان کا کیا کروں سوائے اس کے کہ میں اللہ کی بارگاہ میں شکایت کروں کہ یہ لوگ کیا کر رہے ہیں. اللہ اشکو، اور مولا نے ان کے خلاف جہاد کیا، ان کا احتساب کیا، ان سے عہدے چھینے، جس کے بعد پھر ان بے ایمان لوگوں کے انتقام کا سامنا کرنا پڑا، اور یہ دوسرے لشکر میں جا کر شامل ہو گئے کہ جہاں پر ان کو بڑا ویلکم کیا گیا، اور پھر یہ سب مل کر امیر المؤمنین کے خلاف لڑنے کے لیے آ گئے، صف آرا ہو گئے، صف بستہ ہو گئے. حالانکہ یہ وہ افراد تھے کہ جو جانتے تھے کہ اللہ کے نبی نے فرمایا ہے کہ میرے بعد ایک ایسا خوش نصیب ہوگا تم سے جو تمہارے ساتھ ہی جنگ کرے گا، جیسے میں نے قرآن کی تنزیل پر کافروں سے، مشرکوں سے جنگیں کی ہیں، تمہارے درمیان ایک خوش نصیب ہے کہ جو قرآن کی تاویل پر، یعنی جب قرآن سے غلط غلط باتیں اپنی رائے کے مطابق بنائی جا رہی ہوں گی، تو وہ قرآن کی تاویل پر تم سے جنگ کرے گا. یہ جانتے تھے پھر بھی جنگ کی علی سے، پھر بھی بدلہ لیا علی سے. توجہ فرمائیے، اللہ اشکو، اللہ ہی سے شکوہ ہے، میں شکوہ کرتا ہوں. من معشر یعیشون جہالا، کن کا شکوہ کر رہا ہوں؟ اس جماعت کا، ان لوگوں کا کہ جو جیتے ہیں جاہلوں کی طرح. جہال جاہل کی جمع، یعنی اس عوام سے پریشان ہے، اس عوام کے ہاتھوں پریشان ہے کہ جو عالم نہیں ہے اس کو عالم کا لقب دے کے بیٹھے ہوئے ہیں، اس کی باتوں کو سنتے ہیں. کیوں اس قدر تکلیف میں ہے علی ابن ابی طالب علیہ الصلوۃ والسلام؟ کہ آج کی شب شب ضربت ہے، اور گویا علی کے سفر آخرت کا آغاز ہونے جا رہا ہے. امام حسن و امام حسین اور بی بی زینب و ام کلثوم اور اولاد علی اور یتیمان کوفہ، سب کے غموں کے دور کا آغاز ہونے جا رہا ہے. علی نے کیسی زندگی گزاری ان لوگوں کے درمیان؟ علی کے الفاظ پہ غور کیجیے، علیہ الصلاۃ والسلام کیوں اس تکلیف میں ہے کہ علی ایک بات کرتے ہیں، لوگ علی کی بات سنتے ہیں، اور اس کے بعد وہ عالم نما جاہل ایک بات کرتا ہے اور لوگ اس کی طرف بھی بات سنتے ہیں، اور پھر کنفیوز رہتے ہیں کدھر جائیں ہم، کس کی بات سنیں ہم. کیوں؟ خود صلاحیت پیدا نہیں کی اپنے اندر کہ حق اور باطل میں فرق کر سکے. شخصیت سے دھوکہ کھا جاتے ہیں، ظاہری شخصیت سے. جیسے آج کل کے عوام باز کہتے ہیں، وہ عالم آئے تھے وہ کچھ اور کہہ رہے تھے، یہ عالم آئے تھے یہ کچھ اور کہہ رہے تھے، ایک اور عالم آئے تھے وہ کچھ اور ہی کہہ رہے تھے، ہم کدھر جائیں؟ ان سے مولا تکلیف میں، ان بے شعور لوگوں سے جو بات کو سمجھ نہیں سکتے. مولا کے الفاظ سے مولا کے دل کی تکلیف کا اندازہ لگائیے. یعنی گویا اتنی بے بسی کا احساس کر رہے ہیں، فرما رہے ہیں اللہ اشکو، اللہ ہی کے سامنے شکوہ کرتا ہوں. اس کے سامنے کروں؟ کن کا شکوہ کروں؟ من معشرن، اس جماعت کا کہ جو یعیشون، زندگیاں گزارتے ہیں جہال، جاہلوں والی. اپنے ارد گرد کے لوگوں سے تنگ آ کر یہ بات کر رہے ہیں. زندہ رہتے ہیں جہالت میں. وَيَمُوتُونَ ضُلَّالًا، اور موت ان کو آتی ہے گمراہی میں. جہالت کی زندگی، گمراہی کی موت، راستے سے ہٹ چکے ہوتے ہیں. جس کا ساتھ دینا تھا اس کو تانے دیتے ہیں، اس سے بے وفائی کرتے ہیں، اس سے غداری کرتے ہیں، اتنا اس کو اذیت کرتے ہیں کہ کوفہ کے باہر ایک کنویں کے اندر سر ڈال کر گریہ کرتے ہیں، شکوہ کرتے ہیں. اس کیفیت میں علی کو پہنچانے والے کون سے، کس مزاج کے لوگ ہیں؟ خدا کرے ہم نہ ہوں، خدا کرے آج ہم میں وہ لوگ نہ ہوں. اپنا جائزہ لیں، ہمیں حق، دین حق اور دین کے نام پر بتائے جانے والی باطل باتیں، ہمارے اندر ان کا فرق کرنے کی صلاحیت ہے؟ کون صحیح کہتا ہے کون غلط کہتا ہے؟ اگر نہیں ہے تو، اگر ہم علی کے زمانے میں ہوتے اسی مزاج کے ساتھ، تو یہ شکوہ علی ہم سے کر رہے ہوتے کہ اے اللہ تیری بارگاہ میں علی شکوہ کرتا ہے ان لوگوں سے جو جہالت میں زندہ ہیں اور گمراہی میں مریں گے. انہیں پتہ نہیں چل رہا کہ دین حق بات کس کے منہ سے نکل رہی ہے اور کس کے منہ سے باطل برآمد ہو رہا ہے. یہ کنفیوز ہیں، ادھر جاتے ہیں کبھی ہوا ادھر چل پڑتی ہے، ادھر چلے جاتے ہیں، ادھر چل پڑتی ہے، ادھر چلے جاتے ہیں. یہ عبرت ہے ان مولا کے خود دردناک الفاظ، ان خطبات سے انسان جو عبرت حاصل کر سکتا ہے۔ اب دیکھیے آخری جملے اس خطبے کے، وہ قرآن کریم کے بارے میں ہے، قرآن کریم کے بارے میں، قرآن کریم کے بارے میں کیا فرماتے ہیں؟ گویا کہ مولا بتا رہے ہیں کہ انہوں نے قرآن مجید کو یہ صرف سنتے ہیں، انہوں نے خود قرآن کو دیکھا نہیں ہے، اور چونکہ صرف سنا ہے کبھی ادھر سے کبھی ادھر سے، تو جنہوں نے ان کو قرآن ان کی مرضی کا کر کے بتایا ہے، ان کی آرزوؤں کو انہوں نے کہا قرآن میں یہ لکھا ہوا ہے، ان کو وہ باتیں پسند ہیں، انہیں کو ٹھیک سمجھتے ہیں۔ اور پھر جب قرآن مجید کوئی حق بتانے والا آ کر اس طرح بیان کرے جس طرح حقیقت میں قرآن ہے، یہ اس سے نفرت کرتے بھاگتے ہیں، ایسے لگتا ہے جیسے تجارت میں ان کو بڑا گھاٹا پڑ جائے گا اگر قرآن کے اندر یہ باتیں ہوئی تو۔ کس انسان کی یہ حالت ہوتی ہے؟ اس انسان کی حالت ہوتی ہے جس نے قرآن مجید کی من پسند تاویلیں سنی ہو بچپن سے، لیکن خود اللہ کی کتاب کو نہ دیکھا ہو کہ میں دیکھ تو لوں کہ یہی بات ہے جو مجھے بتائی جا رہی ہے۔ اللہ کا تو وعدہ ہے کہ جو کوشش کرے گا میں اسے ہدایت کروں گا، لیکن یہ کوشش ہی نہیں کرتے، یہ صرف سنی سنائی پہ چل رہے ہیں۔ توجہ فرمائیے، مولا فرماتے ہیں لَيْسَ، گویا سبب بتا رہے ہیں معاشرہ اس حالت میں کیوں پہنچ گیا ہے، لَيْسَ فِيهِمْ سِلْعَةٌ أَبْوَرُ مِنَ الْكِتَابِ إِذَا تُلِيَ حَقَّ تِلَاوَتِهِ۔ اس کا ترجمہ مفتی جعفر حسین اعلی اللہ مقامہ نے اس طرح سے فرمایا کہ ان میں، یعنی ان لوگوں میں جن کا شکوہ مولا کر رہے ہیں، ان میں قرآن سے زیادہ کوئی چیز بے قیمت نہیں ہے۔ کب بے قیمت ہے قرآن ان کے لیے؟ جب اسے اس طرح تلاوت کیا جائے، اس طرح پیش کیا جائے جیسے قرآن کو پیش کرنے کا حق ہے، یعنی سیدھا سیدھا بغیر کوئی ملاوٹ کیے جو اللہ نے فرمایا صاف صاف سادے لفظوں میں جب قرآن ان کو بتایا جائے تو یہ کیا کہتے ہیں؟ کہتے ہیں یہ تو بے قیمت چیز ہے۔ البتہ یہ بے قیمت ترجمہ کوئی بہت ایگزیکٹ اور ایکیوریٹ ترجمہ نہیں ہے، جو لفظ ہے وہ ہیں ابور، لیس فیہم سلعتن، توجہ فرمائیے، نہیں ہے ان میں سلعتن، سلعتن کسے کہتے ہیں؟ جس چیز کی تجارت کی جاتی ہے، خرید و فروش کی جاتی ہے، مثال کے طور پر ہم اردو میں کہتے ہیں فلان شخص اس جنس کی تجارت کرتا ہے، مثلاً پلاسٹک کی تجارت کرتا ہے، مثلاً چمڑے کی تجارت کرتا ہے، مثلاً برتنوں کی تجارت کرتا ہے، مثال کے طور پر جس چیز کی تجارت کی جاتی ہے، جسے بیچا جاتا ہے، اسے کہتے ہیں سلعہ۔ اب مولا فرما رہے ہیں کہ ان کے درمیان کوئی جنس ابور من الکتاب، کتاب سے زیادہ گھاٹا دینے والی نہیں ہے۔ کتاب سے مراد قرآن، ان لوگوں کے نزدیک اللہ کی کتاب سے زیادہ کوئی چیز زیادہ گھاٹا دینے والی نہیں ہے۔ کب؟ اذا تلی حق تلاوتہ، جب قرآن کو اس طرح تلاوت کیا جائے جس طرح تلاوت کرنے کا حق ہے، سیدھا سیدھا بتایا جائے اللہ نے کیا کہا ہے۔ تو یہ عوام اس مقام پہ پہنچ چکے ہیں، کہتے ہیں گھاٹا ہی گھاٹا ہے، یہ قرآن تو گھاٹا ہی گھاٹا ہے، لیکن جب قرآن کو تحریف کر کے ان کی من پسند مرضیوں کے مطابق، ان کی خواہشات کے مطابق ان کو قرآن کوئی تحریف کر کے، بیچ میں اپنے ملاوٹیں کر کے جب ان کو پڑھ کے سناتا ہے، پھر اسی قرآن کے بارے میں کہتے ہیں اس سے زیادہ فائدے والی تو چیز ہی کوئی نہیں ہے، بڑا قرآن سے بڑی تو کتاب ہی کوئی نہیں، لیکن جب قرآن کی سیدھی آیات صحیح طرح بیان کی جائے کہتے ہیں یہ تو گھاٹا ہی گھاٹا ہے۔ توجہ فرمائیے، وَلَا سِلْعَةٌ أَنفَقُ بَيْعًا وَلَا أَغْلَى ثَمَنًا، اور کوئی جنس تجارت کے اعتبار سے زیادہ منافع والی اور قیمت کے اعتبار سے زیادہ قیمت والی کوئی چیز نہیں ہے من الکتاب اللہ کی کتاب سے. کب؟ اذا حرف عن مواضعه, جب اس کی صحیح جگہوں سے قرآن کو تحریف کر کے ان کو بتایا جائے, تب ان کو قرآن بڑا پیارا لگتا ہے. جب تک ان کو کوئی ڈسٹربنس نہ ہو جائے قرآن سے, جب تک ان کو یہ نہ لگے کہ یہ قرآن تو کہہ رہا ہے جنت ایسے نہیں ملے گی, یہودیوں کی طرح بے بنیاد آرزوئیں نہ لگاؤ جنت کی, تو پھر ان کو قرآن بڑا گھاٹے والا لگنے لگتا ہے. کیونکہ ان کو اتنی میٹھی میٹھی لوریاں اس سے پہلے سنا دی گئی ہیں اور قرآن کے نام پر, دین کے نام پر سنائی گئی ہیں, کہ اب اگر کوئی بیچارہ آ کر حق بیان کرتا ہے ان کے سامنے تو یہ کہتے ہیں یہ تو قرآن بڑا گھاٹے والا قرآن ہے. توجہ فرما رہے ہیں, یہ مولا درد بیان کر رہے ہیں اپنے, یعنی گویا کہ قرآن مجید جب مولا کو وہ ظاہری خلافت ملی ہے تو کچھ لوگوں نے قرآن کو اس طرح کھیل بنا کر عوام کو من پسند باتوں پہ لگا دیا تھا کہ مولا فرما رہے ہیں اب اگر میں قرآن مجید کو جس طرح حق ہے اسے بیان کروں اور کہوں کہ کوئی نہ کسی رشتہ داری کا لحاظ کیا جائے گا, حق کے ساتھ فیصلہ کیا جائے گا, جنہوں نے بیت المال میں سے ناجائز لیا ہے انہوں نے اگر اپنی عورتوں کو حق مہر بھی دے دیا تو ان سے واپس چھینا جائے گا. اب لوگ کہتے ہیں یہ کہاں سے قرآن لے کر آ گیا, چونکہ مال جمع کرنے کی اور جائیدادیں بنانے کی عادت پڑ چکی ہے بعض لوگوں کو, اور جمع کی ہوئی جائیداد اگر واپس جا رہی ہو تو جو واپس لینے کی بات کرتا ہو وہ کس کو اچھا لگے گا, علی اچھے نہیں لگتے. آج اگر ایک شخص مولا علی کا نام لیتا ہے بے ایمان ہے, رشوت خوری کرتا ہے کرپشن کرتا ہے اور گناہوں کی عادت ہے اس کو, جو جرائم کی عادت ہے اللہ کی نافرمانیوں کی, اور علی کا نام لے کے بڑا خوش ہوتا ہے, کیوں؟ اگر یہ نام اس کے دل سے لیا جا رہا ہوتا تو یہ پاک نام اس کے اندر کی نجاست کو اللہ کی نافرمانیوں کو دور کر دیتا, لیکن یہ نام اس لیے ہے کہ آخرت میں مجھے بچا لیں گے. یہ غلط فہمی ہے. جس علی کی بات آپ کو اس دنیا میں فائدہ نہیں دے رہی, یہ دنیا کھیتی ہے آخرت کی. جس علی کی بات کو آپ دنیا میں اہمیت نہیں دے رہے, اس کے فرامین کو آپ دنیا میں اس کے آگے سرینڈر نہیں کر رہے, آپ اطاعت نہیں کر رہے, وہ علی آپ کی کیسے شفاعت کرے گا آخرت میں؟ علی تو ایسے لوگوں سے اذیت میں ہے, تکلیف میں ہے, شکوا کر رہے اللہ کی بارگاہ میں کہ انہوں نے میرے ساتھ کیا سلوک کیا, انہوں نے کتنا تنگ کیا مجھے. اور یہاں پر یہ جو مولا فرما رہے ہیں کہ قرآن کو جیسے پڑھنے کا حق ہے پڑھا جائے تو ان کو گھاٹے والا لگتا ہے, یہ خود مولا علی کے ساتھ ہو رہا تھا اس معاشرے میں. اور یہی بات تھی جو رسول اللہ کی وہ حدیث ہے کہ تم میں سے خوش نصیب ایسا ہوگا کہ جو قرآن کی تاویل پر تم سے جنگ کرے گا. تاویل کہتے ہیں حقیقت کو, یعنی تم قرآن کو ایسے موڑ توڑ چکے ہوگے کہ جب وہ آئے گا اور کہے گا قرآن یہ کہتا ہے تو تمہیں تو لگے گا گھاٹا پڑ گیا, تم اس کے دشمن بن جاؤ گے, تم اس سے جنگ کرو گے. صدق رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, سچ کہا اللہ کے رسول نے, درود و سلام ہو ان کی ذات اقدس پر. جب تحریفات ہو جاتی ہیں اور تحریفات دین کے نام پر دین کی چیزوں کو توڑ موڑ کے ہوتی ہیں, قرآن کی آیات کے نام پر تحریف کی جائے گی, رسول اللہ کے نام پر غلط باتیں بتائی جائیں گی. ایسا نہیں ہے کہ کہیں گے اللہ نے یہ فرمایا ہے, رسول نے یہ فرمایا ہے, ہم اس کی مخالفت میں تمہیں یہ کہہ رہے ہیں. ایسا کرنے والا تو بے وقوف ہوگا. تو کیا کیا جاتا ہے؟ اللہ اور اس کے رسول کا نام لے کر غیر سنجیدہ عوام جو کتاب خدا کو خود نہیں دیکھتی قریب سے, ان کو یہ تحریف کر کے بتایا جاتا ہے اور وہ مان لیتے ہیں. پروپیگنڈے کی زد میں آنے والے, یہ کہنے والے جب سنتے ہیں کہ علی کو ضرب لگی ہے تلوار کی اور اس وقت علی مسجد میں تھے, تو یہ بے شعور ताज्जुब से एक दूसरे से पूछते हैं, अली का मस्जिद से क्या ताल्लुक, अली का मस्जिद से क्या ताल्लुक, वो मस्जिद में क्या करने गया था, किसने ये प्रोपेगेंडा किया अली के खिलाफ, किसने इस झूठ का सहारा लिया है, किस सिस्टम ने ये काम किया है। अल्लाह ताला इनसे सवाल नहीं करेगा। याद रखिए, ये जो असल खराबी करने वाले लोग होते हैं ये थोड़ी तादाद में होते हैं, लेकिन आवाम अपनी गैर संजीदगी की वजह से प्रोपेगेंडे की जद में आने वाले आवाम वो इनके साथी बन जाते हैं, तब हक के नुमाइंदे को जाहिरी तौर पर फतह नहीं मिलती, वरना हकीकत में तो उसकी फतह ही फतह है, जाहिरी तौर पर उसको फतह नहीं मिलती। क्यों? इसलिए कि वो झूठ नहीं बोल सकता, अली झूठ नहीं बोल सकते, अली शरीयत की हुदूद के मुहाफिज हैं, शरीयत की हुदूद को अली क्रॉस नहीं कर सकते, अली कुरान को लोगों की मर्जी का बना के पेश नहीं कर सकते, अली रसूलुल्लाह के बारे में झूठ घड़ के लोगों को नहीं बता सकते, दूसरी पार्टी बता सकती है लोगों को गुमराह करने के लिए। मौला यहां पर अवाम का शिकवा कर रहे हैं अल्लाह की बारगाह में कि ए अल्लाह इन जाहिलों से मैं कितना तंग हूं, कहां जाऊं मैं, अगरचे वो भी शामिल है कि जो इस बुराई की जड़ है, जो नाअहल बैठ गए हैं उस उन कुर्सियों पे चढ़कर जहां पे लोग समझते हैं कि ये बड़े आलिम हैं और बड़े फैसला करने वाले। तवज्जो फरमाइए, फरमाते हैं इनमें, इनके दरमियान यानी इन लोगों के दरमियान कुरान से ज्यादा घाटे वाली कोई चीज नहीं है, बेकीमत तर्जुमा किया इन्होंने, जबकि सही तर तर्जुमा घाटे वाली, अबवर, वो तिजारत के जो घाटा देती है, जाया हो जाती है, कुरान से ज्यादा बेकीमत कोई चीज नहीं इनके दरमियान। कब? जब उसे इस तरह पेश किया जाए जैसे पेश करने का हक है, उस तरह पढ़ के सुनाया जाए जिस तरह सुनाने का हक है, कहते हैं घाटा पड़ गया। और इसी कुरान से ज्यादा उनमें कोई चीज मकबूल और कीमती नहीं है उस वक्त जबकि इसकी आयतों का बेमहल इस्तेमाल किया जाए, तहरीफ करके कई की बात उठा के कई लगा दी जाए। मसलन जन्नत का वादा अल्लाह कर रहा है कि जिनमें ये सिफात होंगी उनको जन्नत दूंगा, वो वहां से उठा के कहें जो तुम मेरे सामईन सुन रहे हो, ये जन्नत का वादा तुम्हारे साथ है, तुम वो लोग हैं जिनको जन्नत दी जा रही है। वो शरायत ना बताए, वो सिफात ना बताए, खबरदार ना करे कि इनको जन्नत मिलेगी इन सिफात वालों को। अपने सादा लफ्जों में कहूं, मिसाल के तौर पर यह तो बताए कि अली के शिया का कितना मकाम होगा, अली का शिया यानी अली के पीछे चलने वाला, यह ना बताए, यह तो बताए कि अली वाले का मकाम क्या होगा जन्नत में, खुश कर दे सुनने वालों को, लेकिन यह ना बताए कि अली ने यह भी बताया कि उसकी सिफात क्या होती है, कौन है मेरा मानने वाला। अहले बैत ने बताया कौन है हकीकी मोमिन, कौन है हमारे मानने वाले, वो सिफात ना बताए, ये होती है तहरीफ, ये होती है खयानत। और आप देखेंगे, अगर आप आंखें खोल कर देखेंगे अपने इर्द गिर्द, तो आपको पता चल जाएगा कि वो अफराद के जो तालीमात कुरान और तालीमात अहले बैत बयान करते हैं, वहां पे वो नारेबाजियां और हुल्लड़बाजियां नहीं होती, क्योंकि लोगों को फिर अपने गिरेबान में झांकना पड़ता है कि ये तो काम खराब है, जो हमसे पहले आरजुएं दिलाई गई और वादे दिलाए गए हैं, ये तो काम खराब है, और हो सकता है फिर वो बंदा भी अच्छा ना लगे जो ये बात कर रहा है। समझे फरमा रहे, उस बच्चे की तरह, उस कम अकल बच्चे की तरह जिसको डॉक्टर इसलिए पसंद नहीं आता और वो डॉक्टर पर हमला करने लगता है बाज़ुकात, चूंकि इस डॉक्टर ने मुझे कड़वी दवाई दे दी, गंदा डॉक्टर है ये, और उसे कोई जहर दे रहा हो उसके ऊपर मिठास शुगर कोटिंग करके, तो वो उसको जब चाटता है उसकी मिठास को, उसको वो जहर देने वाला भी बड़ा प्यारा लगता है। क्यों? अकल नहीं है उसको, जिसको ये एहसास हो कि मुझे तो दवा चाहिए ताकि मुझे सेहत मिले, उस जायके को नहीं देखता, वो देखता है दवा असर वाली कौन सी दवा है, असर वाली कौन सी दवा। आज कोई बंदा कहे, फर्ज करे कोई कहे जी कोरोना वायरस की कोई दवा इजाद हो गई है, तो कोई बंदा कहे मैं तो तब खाऊंगा कि जब मीठी होगी, अगर कड़वी है तो मैं नहीं खाऊंगा। ऐसे लोग जो होते हैं वो फ्रॉड, जो फ्रॉड करने वाले लोग होते हैं, दो नंबर चीजें बेचने वाले लोग, उनकी जद में आके रहते हैं। ऐसे लोग जब मुआशरे में नजर आते हैं तो फिर फ्रॉडिये भी एक्टिव हो जाते हैं। वो फिर कहते हैं दवाई के नाम पे कोई दो नंबर चीज ऊपर मीठा लगा के ले आते हैं, कहते हैं ये खाओ ये बड़ी जबरदस्त है। आरजी तौर पे बड़ी जबरदस्त होती है लेकिन नताइज के एतबार से बहुत खतरनाक होती है। आप क्या समझते हैं जो कुरान कहता है नबियों का, हमने जो भी नबी भेजा उसका मजाक उड़ाया गया, हमने जो भी नबी भेजा उसको अजियतें दी गई, क्या ख्याल है आपका? नबी से, अंबिया से बेहतर कौन लोग हो? लेकिन क्यों लोग मुखालफत करते थे? क्योंकि लोगों के ख्वाहिशात के मुताबिक उनसे बातें नहीं करते थे, हक बयान करते थे, पत्थर खाते थे, अंबिया को पत्थर। हम कहते हैं ना कितने बदबख्त लोग थे जो अंबिया को पत्थर मारते थे। आपने ये सोचा क्यों पत्थर मारते थे? अंबिया की बातों में उनसे बढ़कर मुखलिस कौन होगा, उनसे बढ़कर खुश अखलाक कौन होगा, उनसे बढ़कर तड़प वाला कौन होगा, उनसे बढ़कर अच्छी तरह बताने वाला कौन होगा? फिर क्यों पत्थर मारते हैं? फिर क्यों कहते हैं तुम मजनून है? फिर क्यों कहते हैं तेरी अकल खराब हो गई है? फिर क्यों तोहमतें लगाते हैं नबी पर? उनकी कोई चीज डिस्टर्ब हो रही होती है नबी की बातों से, उनके कुछ मफादात खराब हो रहे होते हैं नबी की बातों से। लिहाजा जो उस निजाम के लीडर होते हैं वो खड़े हो जाते हैं और अवाम को प्रोपेगेंडे के जरिए अपने साथ मिलाते हैं ताकि नबी की तहरीक कामयाब ना हो जाए। चूंकि नबी नाउज़ुबिल्ला मक्कारी नहीं कर सकता, और नबी का वारिस अली भी धोखाबाजी मक्कारी नहीं कर सकता। अली फरमाते हैं कि तुम कहते हो अली सादा है, अली सादा है, खुदा की कसम अगर तकवा की जंजीर अली के पांव में ना होती तो तुम्हें अली से ज्यादा चालाक पूरे अरब में कोई ना मिलता। लेकिन मसला यह है कि अली के आगे तकवा की जंजीर आड़े आ जाती। अली वो कोई काम नहीं कर सकता जिससे अली का अल्लाह नाराज हो, और जबकि जो मेरे मद्दे मुकाबिल है उनका तो जब मफाद हो तो वो कुरान को नेजों पे चढ़ा लेते। पहले कुरान याद नहीं आता, पहले कुरान याद नहीं आता, जब शिकस्त होने लगती है तब कुरान याद आता है, नेजों पे चढ़ाते हैं ताकि इस लश्कर के जाहिलों को धोखा देकर जंग की सूरत हाल खराब कर सके। जहालत इस्तेमाल होती है अली के खिलाफ, नाफहमी। वही लोग जिनके बारे में मौला इस खुतबे में फरमा रहे हैं, इंसानों जैसी शक्लों वाले कुछ लोगों ने इनको आलिम समझ लिया, आलिम का नाम दे दिया इनको, फिर इनकी बातें सुनते हैं, अली की ना सुने और मद्द मुकाबिल की सुने। इसलिए मौला फरमाते हैं तुमने मेरा दिल पीप से भर दिया, तुम्हारी शक्लें इंसानों वाली हैं लेकिन तुम्हारी रविश इंसानों वाली नहीं है। कुरान से ज्यादा उनमें कोई चीज मकबूल और कीमती नहीं उस वक्त जबकि उसकी आयतों को बेमहल इस्तेमाल किया जाए। और आखिरी जो हिस्सा है इस खुतबे का, वला इंदहुम अनकरु मिनल मारूफ वला अरफु मिनल मुनकर, इस तरह से तर्जमा किया है, इन लोगों के नजदीक नेकी से ज्यादा कोई बुराई नहीं है। यानी जितनी कोई नेकी बड़ी है इनकी नजरों में उतनी बड़ी बुराई है, चूंकि ये गंदे लोगों के हाथों में खेल रहे। और बुराई से ज्यादा कोई नेकी नहीं, यानी बुराई को ऐसा बना के पेश किया गया है कि उसे नेकी समझ के करते। इमाम हुसैन को कत्ल कर रहे हैं, समझ रहे हैं जन्नत के लिए हम कर रहे हैं। बड़ी बाज लोग बड़ी अपनी जहालत के खुलूस के साथ ये काम कर रहे हैं, बाज तो मक्कार है, बाज जान के खौफ से, बाज ओदों की और माल की लालच में, बनू मैया के सिक्कों की लालच में हुसैन को कत्ल करने आए। लेकिन एक तादाद उन जाहिलों की है कि जिनको ये पता नहीं दीन का पैगाम किसकी जुबान से सुनना है, उन्हें हुसैन का खुतबा समझ में नहीं आता, उन्हें इब्ने साद के हरबे जो है वो समझ में आते हैं, उसकी मक्कारी, उसको दीन समझ रहे हैं, जो रे की हुकूमत के लालच में नवासा रसूल को कत्ल करने पर आमादा है, उसके अल्फाज पर कान धरते हैं और वो उन्हें कहता है ए अल्लाह के लश्कर सवार हो जा अल्लाह का नाम लेकर और जन्नत की खुशखबरी ले ले। जन्नत की खुशखबरी या जहन्नम की खुशखबरी, ये तबका इस्तेमाल हुआ है हमेशा आइम्मा अहले बैत के खिलाफ और जालिम और जाबिर हुक्मरानों के हाथों। आप क्या समझते हैं क्यों तन्हाई की जिंदगियां गुजारी हैं अहले बैत अतहार में? क्यों अली अलैहिस्सलाम बैत हो जाने के बाद भी आप देखते हैं कि तन्हाई का शिकार है, तन्हाई का शिकार है। जैसे जैसे शहादत के अय्याम करीब आ रहे हैं अली के रवैये में और तब्दीली आती जा रही है, रातों को और ज्यादा अपने पुश्त पर गिजा की गल्ले की बोरी रख कर कूफे के अंधेरों में गुम हो जाते हैं ताकि यतीमों को बेकसों को खाना पहुंचा सके, गिजा पहुंचा सके। आसपास के लोगों को ये एहसास होने लगा है कि मौला के रवैये में तब्दीली आ रही है, मौला के मिजाज में तब्दीली आ रही है, गोया के किसी अगली मंजिल की तरफ तवज्जो हो गई। अपनी बेटी के घर सरबत से पहली जो रात है, अपनी बेटी के घर जनाब उम्मे कुलसूम के घर रिवायात के मुताबिक, वहां पर जब दस्तरखान सामने रखा जाता है तो मौला फरमाते हैं कि आपने दो चीजें क्यों रखी? आपको पता है आपके बाबा एक चीज पर इक्तफा करते, और जब ये कहा जाता है कि आप बहुत कम गिजा खा रहे हैं ये आपके लिए ठीक नहीं है, तो मौला फरमाते हैं कि मैं चाहता हूं कि जब मेरी मेरे रब के साथ मेरे खालिक के साथ मुलाकात हो तो अली का शिकम खाली हो, अली का शिकम भरा हुआ ना हो। खुदा जाने इस शहादत के इंतज़ार में, क्योंकि रसूलुल्लाह ने बता रखा था कि इसी माह रमज़ान में मैं ए अली देख रहा हूँ कि आपके सर मुकद्दस पर ज़रबत लगाई है, गुज़श्ता अकवाम और आइंदा अकवाम में से बदबख्त तरीन इंसान ने आपके सर पर ज़रबत लगाई है और मैं देख रहा हूँ कि आपके सर का खून, सर के खून से आपके महासिन आपकी दाढ़ी रंगीन हो गई। अली इंतज़ार कर रहे हैं और उस इंतज़ार में कम खाते हैं खाना, और पूछने पर जवाब देते हैं कि मैं चाहता हूँ जब मैं अपने खालिक से मिलूँ तो मेरा शिकम खाली हो, मेरा पेट भरा हुआ ना हो। बस ये खुतबा भी तमाम हो गया इन्हीं जुमलों पर। आज शब ज़रबत है, अपने मौला को याद करते हैं, उस वक्त का तसव्वुर करते हैं। तसव्वुर कीजिए कि मौला मस्जिद की तरफ तशरीफ़ ले जा रहे हैं फजर की नमाज के लिए, और वो लईन के जो इस इंतज़ार में बैठा है कि अली को ज़र्ब लगानी है, वो इंतज़ार करते करते सो गया। मौला ने जाकर नमाज के लिए उसे बेदार फरमाया, उसके बाद अजान दी, और फिर जमात नमाज की जब कायम करने लगे उसी नमाज के दौरान एक सदा गूंजती है कि अली हुक्म तो अल्लाह का है, तेरा हुक्म नहीं है, और वो लईन आके ज़र्ब लगाता है। जो पहला जुमला मौला के मुंह से सुना सुनने वालों ने, उस कूफा की मस्जिद वालों ने, वो जुमला ये था फुज तो व रब्बिल काबा, रब काबा की कसम आज अली कामयाब हो गया। अली को इस कामयाबी का इंतज़ार था। बेटे दौड़ कर आगे आते हैं, जो रिवायात में मिलता है इमाम हसन ने जमात करवाई और मौला साथ बैठ कर, खड़े नहीं हो सकते, साथ बैठ कर नमाज पढ़ रहे हैं। रिवायात में मिलता है कि कमज़ोरी की वजह से, खून बह जाने की वजह से दौरान नमाज कभी अली एक तरफ झुक जाते हैं, कमज़ोरी की वजह से कभी दूसरी तरफ झुक जाते हैं, खुदा जाने किस तरह इमाम हसन ने बाबा की इस हालत के साथ नमाज को तमाम किया। फिर एक तरफ से इमाम हसन है, एक तरफ से इमाम हुसैन है, अपने बाबा को सहारा देकर उठाकर घर की तरफ लेकर जा रहे हैं। जब घर के करीब पहुंचते हैं, एक दफ़ा अली अपने फरजंदों से फरमाते हैं, बेटा हसन, बेटा हुसैन, ये पीछे जिनकी आवाज़ें आ रही हैं ये कौन लोग हैं? इमाम हसन जवाब देते हैं, ये कूफा के यतीम हैं, ये आपके चाहने वाले हैं, आपको ज़र्ब लगने की खबर सुनकर आपका हाल पूछने के लिए आए हैं। मौला उनसे फरमाते हैं, इनसे कह दो कि मेरा घर करीब आ गया, यहीं से वापस चले जाएं, क्योंकि मेरी बेटी ज़ैनब जब मेरा ये हाल देखेगी तो वो गिरिया करेगी और मैं नहीं चाहता कि मेरी बेटी ज़ैनब की आवाज़ कोई नामहरम शख्स सुन सके। अला लअनतुल्लाह अलल कौम अज़्ज़ालिमीन वसयअलमुल्लज़ीना ज़लमू अय्य मुनक़लबिन यनक़लिबून।